नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब 42 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
निर्वाचन आयोगले मतदाताको नामावली टुङ्गो लगायो। 1,40,00,000 भन्दा धेरै मतदाता परिचय पत्र छाप्ने काम शुरू हुँदै।
लेमिनेसन गरेको हुन्छ, यसमा चाहिँ फोटो रंगीन फोटो सहितको हुन्छ र यसमा चाहिँ केही सेक्युरिटी सुरक्षण प्रविधिहरू पनि यसमा हामीले प्रयोग गरिराखेका छौँ।
खाडीका देशमा घरेलु महिला कामदार नपठाउन सरकारलाई संसदीय समितिको निर्देशन। सम्बन्धित देशले ठोस कानून बनाएर नेपालसँग श्रम सम्झौता गर्नुपर्नेमा जोड।
नलसिंहगढ जलविद्युत आयोजनामा 27 करोड भ्रष्टाचार भएको भन्दै 6 जना विरूद्ध अख्तियारको मुद्दा। बुढी गण्डकीको 70% डुबान क्षेत्रका बासिन्दालाई तत्काल मुआवजा वितरणको तयारी।
कोलम्बियामा बाढ़ी पहिरोमा परेर 254 जनाको ज्यान गयो, 200 जना बेपत्ता, उद्धार कार्य चल्दै।
र रूपन्देहीलाई हराउँदै झापा इलाममा चलिरहेको माई भ्याली गोल्ड कप फुटबलको सेमी फाइनल।
जन जन को आवाज, घर घर को आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
निर्वाचन आयोगले वैशाख 31 गते हुने स्थानीय तहको चुनावका लागि मतदाताको अन्तिम टुङ्गो लगाएको छ। स्थानीय तहको चुनावमा 1,40,54,482 जना मतदाताको मत दिन पाउने निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले उज्यालोलाई जानकारी दिनुभयो। मतदाताको विस्तृत विवरण सबै जिल्ला निर्वाचन कार्यालयलाई आजै पठाइएको र केही दिनभित्रमा आयोगको वेबसाइटमा पनि राखिने उहाँले बताउनुभयो। मतदाता नामावलीको अन्तिम टुङ्गो लागिसकेकाले आजै रातिदेखि मतदाता परिचय पत्र छपाएको काम पनि शुरू हुने उहाँले जानकारी दिनुभएको छ। दुर्गम जिल्लाका मतदाता परिचय पत्रलाई प्राथमिकता दिएर छाप्ने र छाप्न साथ जिल्ला पठाउने आयोगले तयारी गरेको छ। मतदाता परिचय पत्र छाप्न निर्वाचन आयोग परिसरमा मेसिन सञ्चालन गरिनेछ। 2070 सालमा भएको दोस्रो संविधान सभाको चुनावमा 1,21,47,865 मतदाता थिए। आगामी वैशाख 31 गते हुने चुनावमा दोस्रो संविधान सभाको चुनावमा भन्दा 19,06,617 जना मतदाता थपिएका छन्। 2073 फागुन 9 गतेसम्म 18 वर्ष पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएकाहरूको नाम मतदाता सूचीमा समावेश गरिएको निर्वाचन आयोगले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहज वातावरणमा स्थानीय तहको चुनाव हुने भएकोले शंका गर्ने ठाउँ नरहेको बताउनु भएको छ। मधेसी जातीय समन्वय समाजको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले लामो समयपछि चुनाव हुने निश्चित भएकाले सफल बनाउन सबैको साथ र सहयोग जरूरी रहेको बताउनुभयो। संविधान संशोधन प्रस्तावबारे केही दिनमा नै टुङ्ग्याउने गरी आफूले पहल गरिरहेको बताउँदै प्रधानमन्त्री दाहालले देशलाई अतिवादमा जान नदिन परिवर्तनकारी शक्तिहरू मिल्नुको विकल्प नभएको बताउनुभयो। संविधान संशोधनका लागि सत्तापक्षको मात्रै 2/3 नपुग्ने भएकोले विपक्षीसँग सहमति खोज्ने प्रयास भइरहेको पनि प्रधानमन्त्री दाहालको दावी छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचन आयोगको केन्द्रीय कार्यालय रहेको कान्तिपथ वरपर सहित 6 ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको छ। निर्वाचन आयोग वरपर विभिन्न दलले प्रदर्शन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले धरना र नारा जुलुस गर्न नपाउने गरी त्यस क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेको हो। निर्वाचन आयोगको भवनबाट उत्तरतर्फ केशर महल र दक्षिणतर्फ ज्याठा गल्ली मोड, सामाखुसीबाट कपुरधारा तिर जाने मोड़, भद्रकाली सिंहदरबारको वरपर पद्मोदय मोड़, बबरमहल र माइती घरलाई निषेधित क्षेत्र तोकिएको छ। यस्तै संसद भवन नयाँ बानेश्वर वरपर, प्रधानमन्त्री निवास बालवाटारको वरपरका स्थानलाई र शीतल निवास वरपर पनि निषेधित क्षेत्र घोषणा गरिएको छ। निषेधित क्षेत्रमा जुलुस, धरना, प्रदर्शन, घेराउ जस्ता गतिविधि गरेमा कानून बमोजिम कार्यवाही हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले चेतावनी दिएको छ।
यस्तै निर्वाचन आयोग बाहिर धरना बस्दा पक्राउ परेका पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले रिहा हुन अस्वीकार गर्नुभएको छ। डाक्टर भट्टराई आफ्ना केही समर्थक सहित नेपाल पुलिस क्लब भिरकुटी मण्डपमा हिरासतभित्रै धरनामा बस्नुभएको छ। स्थानीय तह निर्वाचन ऐन 2073 संशोधनका लागि दबाव दिन नयाँ शक्ति लगायतका दलले आज र भोलि निर्वाचन आयोग सहित देशैभरका निर्वाचन कार्यालयमा धरना दिने कार्यक्रम तय गरेका थिए। संसदले बनाएको ऐनमा नै संसदमा प्रतिनिधित्व नभएका दललाई चुनाव चिन्ह दिन नपाउने व्यवस्था भएकोले चुनाव चिन्ह दिन नपाउने निर्वाचन आयोगले चुनाव चिन्ह दिन नसकिने निर्वाचन आयोगले बताउँदै आएको छ। आयोगले संसदमा प्रतिनिधित्व नभएका दलले चुनाव लड्न पाउने तर उनीहरूलाई आयोगसँग भएका अरू नै चुनाव चिन्ह दिने स्पष्ट पारेको छ।
यसैबीच संसदमा प्रतिनिधित्व गर्ने दललाई मात्र दलको चुनाव चिन्ह दिने स्थानीय तह निर्वाचन ऐनको व्यवस्था खारेज गर्न माग गर्दै विवेकशील नेपाली दलले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, व्यवस्थापिका संसद, कानून तथा न्याय मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर विवेकशील दलका अध्यक्ष उज्जवल थापाले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको हो। रिटमा स्थानीय तह निर्वाचन ऐनको चुनाव चिन्ह सम्बन्धी प्रावधान संविधानको धारासँग बाजिएकाले बदर गर्न माग गरिएको छ। संसदमा नभएका दलले स्वतन्त्र चिन्ह लिएर चुनाव लड्नुपर्ने व्यवस्था संसद बाहिर रहेका दलमाथिको अन्याय भएको विवेकशील नेपालीका अध्यक्ष थापाले बताउनुभयो। संसदभित्रका दलले चुनावमा सिन्डिकेट लाद्न खोजेको उहाँको आरोप छ। चुनावको तयारी सम्बन्धी कुराकानी र रिपोर्ट केही बेरमा प्रस्तुत गर्छौं।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरूद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा परेको छ। प्रहरी महानिरीक्षक नियुक्तिमा सर्वोच्च अदालतले गरेको फैसलालाई कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले कार्यकारिणी अधिकारमा सर्वोच्चले हस्तक्षेप गरेको निर्णय गरेपछि अधिवक्ता हरिप्रसाद मैनालीले नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवालाई विपक्षी बनाएर मुद्दा दायर गर्नुभएको हो। रिटमा कांग्रेसको निर्णयले अदालतको मानमर्दन भएको र नागरिकमा भ्रम सिर्जना भएको दावी गरिएको छ। देउवाले विराटनगरमा भएको एक कार्यक्रममा पनि सर्वोच्चको फैसलाप्रति टिप्पणी गर्नुभएको थियो।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु काममा महिलालाई खाडीका देशमा नपठाउन निर्देशन दिएको छ। आज बसेको श्रम समितिको बैठकले सम्बन्धित देशले ठोस कानून बनाएर नेपालसँग द्विपक्षीय श्रम सम्झौता नगरेसम्म खाडीका देशमा नेपाली घरेलु महिला कामदार नपठाउन सरकारलाई निर्देशन दिएको हो। यसअघि घरेलु कामदार निर्देशिका 2072 जारी गर्दै सरकारले घरेलु काममा महिला पठाउन खुल्ला गरेको थियो, तर देशभित्रैबाट र वैधानिक तरिकाबाट 500 महिला मात्रै घरेलु काममा गएका छन्। घरेलु काममा महिला पठाउने मेन पावर छुट्टै सूचीकृत गरी थप धरौटी लिने र सम्बन्धित रोजगारदाताले पनि विदेश स्थित नेपाली दूतावासमा दर्ता हुनुपर्ने प्रावधान छ। तर श्रम समितिले विभिन्न देशमा अनुगमन गरेपछि यो निर्देशिका कार्यान्वयन नभएको पाइएकाले तत्काल बन्द गर्न निर्देशन दिएको हो। समितिका सभापति प्रभु शाहले घरेलु काममा जाने मध्ये 60% महिला बेचबिखनमा पर्ने गरेको र अवैधानिक किसिमबाट जाने गरेको बताउनुभयो। समितिले खाडीका देशमा अलपत्र अवस्थामा रहेका र समस्यामा परेका नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन उच्च स्तरबाट पहल गर्न, विदेशमा बसेर मानव तस्करीमा संलग्न नेपालीलाई देश निकाला गर्न कूटनीतिक पहल थाल्न र नेपाल आएपछि कार्यवाही गर्न पनि निर्देशन दिएको छ।
नलसिंहगाड जलविद्युत आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनको क्रममा परामर्शदाता नियुक्ति गर्दा अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 6 विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले नलसिंहगाड जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक मोती बहादुर कुंवर, इन्जिनियर सूर्यप्रसाद रिजाल, लेखा अधिकृत आनन्द प्रसाद चापागाई, ऊर्जा मन्त्रालयका गोकर्णराज पन्थ, विद्युत विकास विभागका राजेश कुमार थापा र कम्पनीका उदीपलाल श्रेष्ठ विरूद्ध मुद्दा दर्ता गरेको हो। उनीहरूले बढ़ी रकम कबुल गर्ने कम्पनीलाई परामर्शदाता बनाएर आयोजनालाई 27,24,54,000 नोक्सानी पुर्याएको दावी अख्तियारले गरेको छ। उनीहरूलाई 13,62,27,000 रुपियाँ जरिवाना र 1 वर्ष कैद सजायको माग गरिएको अख्तियारले जनाएको छ।
सरकारले बूढी गण्डकी जल विद्युत आयोजनाको 70% डुबान प्रभावितलाई तत्काल मुआवजा वितरणको तयारी गरेको छ। चालू आर्थिक वर्षभित्र गोर्खा र धादिङका प्रभावित मध्ये आधाभन्दा बढ़ीलाई मुआवजा बाँडिसक्ने तयारी गरिएको ऊर्जा मन्त्री जनार्दन शर्माले बताउनु भएको हो। आयोजनाका विषयमा गोर्खा सदरमुकाममा सरोकारवाला सरकारी अधिकारी संघको छलफलमा शर्माले मुआवजाका लागि पैसाको अभाव नहुने बताएको बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो। आयोजनाले जिल्ला प्रशासन कार्यालयको खातामा उपलब्ध गराएको 2,50,00,000,00,000 रूपियाँबाटै यसअघि नै मुआवजा बाँड्न थालिएको छ। अहिलेसम्म 135 प्रभावितको खातामा मुआवजा बापतको पैसा जम्मा गरिसकिएको र अब 64 जनाको खातामा पनि केही दिनभित्रै पैसा जम्मा गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो। दुवै जिल्लामा बराबर रकम पठाए पनि धादिङका प्रभावितलाई भने मुआवजा बाँड्न थालिएको छैन। छिटो मुआवजा वितरणका लागि वडाहरूमा स्थलगत रूपमै कर्मचारी खटाउने मन्त्री शर्माको योजना छ।
डोटीको दिपायलमा रहेको जेबी आयल स्टोरमा आग लागि हुँदा 1,00,00,000 रुपियाँ भन्दा धेरैको क्षति भएको छ। पेट्रोल पम्प सञ्चालक कर्ण भण्डारी सहित केही घाइते भएका छन्। आगो निभाउने क्रममा 3 प्रहरी र केही सर्वसाधारण पनि घाइते भएको प्रहरीले जनाएको छ। व्यस्त बजारमा रहेको पम्पमा लागेको आगोले पेट्रोल पम्प आसपासका 3 घर र पसल, 1 पेट्रोल ट्याङ्कर र 8 मोटरसाइकल पनि जलेर नष्ट भएका छन्। आगोले पम्प नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकको कार्यालय रहेको घरमा पनि क्षति पुगेको छ। बैंकमा रहेको नगद तथा जेन्सी भने जोगिएको छ। दमकल, सेना, प्रहरी र सशस्त्र प्रहरीले झण्डै 4 प्रयासमा आगो निभाएका थिए।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा चुनाव सम्बन्धी कुराकानी र रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
उज्यालो क्विज, आजको प्रश्न।
गुरुदेव कामत कुन क्षेत्रका स्रष्टा हुन्?
ए साहित्य, बी शास्त्रीय संगीत। यसको उत्तर तपाई आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले निर्वाचन आयोगले मतदाताको नामावली टुङ्गो लगायो, 1,40,00,000 भन्दा धेरै मतदाता परिचय पत्र छाप्ने काम पनि शुरू हुँदै, खाडीका देशमा घरेलु कामदार नपठाउन सरकारलाई संसदीय समितिको निर्देशन, नलसिंहगाड जलविद्युत आयोजनामा 27 करोड़ भ्रष्टाचार भएको भन्दै 6 विरूद्ध अख्तियारको मुद्दा लगायतका खबर प्रस्तुत
गर्यौं।
विकासको पहल, चुनावी चहल पहल।
मतदाता नामावलीको टुङ्गो लगाएसँगै निर्वाचन आयोगले मतदाता परिचय पत्र थाप्न शुरू गर्दैछ। आयोग परिसरमै अत्याधुनिक मेसिनबाट आयोगले सबै मतदाताको अत्याधुनिक परिचय पत्र थाप्ने तयारी गरेको हो। 20 दिनभित्रै सबै परिचय पत्र थापेर जिल्ला पठाउने तयारी गरिएको छ। यसै विषयमा साथी प्रकाश ढकालले निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्मालाई आजदेखि छाप्न लागेको मतदाता परिचय पत्रका विशेषता के छन् भनेर सोध्नु भएको छ।
यो मतदाता परिचय भनेको पहिले हामीले उपलब्ध गराएको जुन पातलो कागज थियो त्यसको सट्टा यो अलि बाक्लो कागज हुन्छ, र पहिले चाहिँ हामीले खाम एउटा प्लास्टिकको खाम दिन्छौँ भने अहिले लेमिनेसन गरेको हुन्छ, यसमा चाहिँ फोटो रङ्गीन फोटो सहितको हुन्छ, र यसमा चाहिँ केही सेक्युरिटी संरक्षण प्रविधिहरू पनि यसमा हामीले प्रयोग गरिराखेका छौँ। यसमा क्युआर कोड सहितको केही संरक्षण प्रविधिहरू पनि हामीले यसमा समावेश गरेका छौँ, र अहिलेको मतदाता परिचय पत्र अलिकति टिकाउ र अलिकति स्तरीय पनि हुन्छ। अहिलेको
यो स्थानीय तहको चुनावका लागि मात्र नभइकन अब यही वर्ष चाहिँ संविधान अनुसार बाँकी 2 चुनाव पनि सम्पन्न गर्नुपर्नेछ, त्यसलाई समेत लक्षित गरेर परिचय पत्र बन्छ।
माघ 7 हुने चुनावको लागि मात्रै होइन कि अब 2-3 निर्वाचन सम्पन्न गर्नुको लागि, जस्तै हामीले एउटा नागरिकता प्रमाणपत्र बनाएका छौँ जुन कागजमा त्यो हाम्रो लाइफ लङ चलिरहेको छ, र त्यो त्यतिकै राम्रो मोटो कागजमा र त्योभन्दा अझ राम्रो तरिकाले हामीले यो मतदाता परिचय पत्र बनाएको हुनाले यो त धेरै लामो समयसम्म 10-15 वर्ष चाहिँ सजिलै चल्छ। यो
परिचय पत्र अनिवार्य गर्ने तयारी के छ आयोगको?
आयोगको चाहिँ मतदाता नामावली सम्बन्धी ऐनमा आयोगले चाहिँ प्रत्येक मतदातालाई मतदाता परिचय पत्र दिनेछ भन्ने किसिमको कुरा उल्लेख गरिएको छ। त्यसकारण चाहिँ पनि हामीले यो छोटै समयमा पनि परिचय पत्र दिने हिसाबले हामी अगाडि बढेका हौं र मतदान गर्न आउनको लागि मतदाताले परिचय पत्र लिएर आउनुपर्छ त्यही उद्देश्यको साथ हामीले यो परिचय पत्र छपाईको काम सुरु गरेका हौं।
संसद भन्दा बाहिर रहेका दल जुन निर्वाचन सम्बन्धी कानूनले चाहिँ संसदमा रहेका दललाई मात्र निर्वाचन चिन्ह दिने व्यवस्था गरेर पठायो तर पछिल्लो समय चाहिँ दलहरूले हामीले पनि चुनाव चिन्ह पाउनु पर्यो चुनाव चिन्हको आधारमा चाहिँ प्रतिस्पर्धा गर्न पाउनु पर्यो भनेर चाहिँ धरनाका कार्यक्रमहरू राखिरहेका छन्। त्यसमा चाहिँ आयोगले के गर्न सक्ने अवस्था छ कि छैन?
राजनीतिक दलहरूको सबै राजनीतिक दलको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने भन्ने कुरा छ। स्थानीय तह निर्वाचन ऐन 2073 के व्यवस्था छ भनेदेखि कि जुन व्यवस्थापिका संसदमा प्रतिनिधित्व भएका राजनीतिक दलले मात्रै आफ्नो दलको निर्वाचन चिन्ह मतपत्रमा पाउँछन् र व्यवस्थापिका संसदमा प्रतिनिधित्व हुन नसकेका राजनीतिक दलका दलले अथवा स्वतन्त्र उम्मेद्वारले चाहिँ कुन चाहिँ निर्वाचन चिन्ह प्रयोग गर्नुपर्छ भनेदेखि निर्वाचन आयोगले स्वतन्त्र निर्वाचन चिन्हहरूको एउटा समूह बनाएको हुन्छ। त्यही समूहभित्रबाट निर्वाचन अधिकृतले उहाँलाई निर्वाचन चिन्ह दिन्छ।
निर्वाचन गराउने आयोग मात्र होइन चुनावमा भाग लिने दलहरू पनि यति बेला चुनावी तयारीमै जुटेका छन्। चार नगरपालिका र चारवटै गाउँपालिका गरी आठवटा स्थानीय तह रहेको लमजुङका राजनीतिक दलहरू यति बेला आफ्नो पक्षमा मत बटुल्न आन्तरिक कार्यकर्ता भेला र छलफलमै व्यस्त छन्। तर यसपालिको चुनावमा पार्टी नहेरी सक्षम उम्मेद्वारलाई मत दिने मतदाताहरू बताउँछन्। लमजुङबाट उज्यालो सहकर्मी श्याम शीतल परियारको रिपोर्ट।
अहिले यहाँ चुनाव आउनु काँचो काँचो पहिलो जाने बिर्लाबाट दुई महिना भइसक्यो बिर्लाबाट नि खोल्दैन क्या क्या घर भत्किएर जाने टनल पनि बसेको छौँ हामी यहाँ रात सात कतै दिने कोही गर्दैन भोट भोट भन्दा गरेर देखाउँला नि यो
नगरेरै हो त हामीलाई केस दिनको चाहिँ अलिक चित्त पर्दैन।
लमजुङको सुन्दर बजार नगरपालिका 9 फेदेकुनामा रहेको आनन्द किराना पसलमा दिउँसो स्थानीय देवीदत्त कणेल र कुलबहादुर भट्टराई चुनावकै विषयमा कुराकानी गर्दै हुनुहुन्थ्यो। चुनावको दिन नजिकै उहाँहरूमा केही खुसी उत्साह छाएको देखिन्थ्यो त कहीँ कतै निराशा पनि। लामो समयको अन्तरालमा हुन लागेको चुनावी माहौलले उहाँहरू खुसी हुनुहुन्थ्यो तर चुनावको बेला भोट माग्न नागरिक कहाँ जिउ जिउ गर्न आउने अनेकन विकासका सपना देखाउने तर चुनावको परिणाम आफ्नो पोल्चामा परिसकेपछि फर्केर नहेर्ने राजनैतिक प्रवृत्तिले निराशा छाएको उनीहरूको कुरा गरेबाटै प्रष्ट हुन्थ्यो। 88 वर्षका कुलबहादुर भट्टराई
गरेनन् हामीलाई केही पनि गरेन विकास त राम्रो गर्न सके त विकासलाई नै गर्ने हो अब नसकेलाई कहिले जाने त्यही हो।
खोलो तर्ने लौरो बिर्सने प्रवृत्ति राजनीतिमा हावी भएको भन्दै कतिपय नागरिक गुनासो गर्छन्। यसपालिको स्थानीय तहको चुनावमा पार्टी नहेरी सोच्छ जनस्तरमा भिजेको विकास प्रेमी उम्मेद्वारलाई मत दिने बताउनुहुन्छ लमजुङ फेदेकुनाकै 73 वर्षका देवी दत्त कणेल।
सोच्छ आफ्नो अर्को नभन्ने एकदम राम्रो व्यक्ति जस्तो फेला पारियो नि त्यस्तालाई दिने गर नसकेन दिएर मतलब थान मतलब दिएर बसेर वाक्क परेर बस्छ भने त्यसलाई दिएर के काम जस्तो कि अहिलेसम्म जाने कतिले जित्दै केही भएन।
अबको चुनावमा हाम्रा नभई राम्रोलाई भोट दिने तयारीमा हुनुहुन्छ दुर्दी गाउँपालिकाका 75 वर्षे दयानिधि सेनाई।
राम्रो काम गर्ने कसैलाई पछि नलाउने एक समान सबैको त्यो मान्छेलाई हाल्ने
गाउँ नगरको विकासका लागि चुनावमा पार्टी नहेरिकन असल विकास प्रेमी उम्मेद्वारलाई नगरपालिका र गाउँपालिकाको नेतृत्व सुम्पनु पर्ने भन्दै लमजुङका बासिन्दाले चुनावी चर्चा बढाएका छन्।
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू शाखा अधिकृत नासु खरिदार प्रहरी निरीक्षक प्रहरी सहायक निरीक्षक अधिकृत क्याडेट बैंकिङ सार्वजनिक संस्थान शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र नयाँ पानेश्वर काठमाडौँ फोन नम्बर 41 07 007 98511 72194
41 07 007 98511 72194
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242
Come once, you will certainly be benefited.
बगेको खोला फर्किएला समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् सुविधाहरू डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै फोन 01424 6024
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर तराईको महोत्तरी धनुषा सिराहा सप्तरी सुनसरी मोरङ सर्लाही रौतहट बारा पर्सा लगायत मिथिलाञ्चलको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व मनाइँदैछ। पारिवारिक सुख शान्ति समृद्धि शारीरिक कल्याण रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वको अवसरमा पोखरी नदी तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड़ लाग्ने गर्दछ। चैती छठको तेस्रो दिन आज बेलुकी गहुँ र चामल ओखल जाँतो वा ढिक्कीमा कुटान पिसान गरी पिठोबाट बनाइएका विभिन्न परिकार खाने चलन छ।
झापाको बिर्ता जेसुसले सीताराम कटेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई 2073 सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ। धुर्मुस सुन्तलीको अभियानलाई सघाउन रकम संकलन समेत थालिएको छ। आउँदो वैशाख 3 गते बिर्तामोडमा विशेष कार्यक्रमका बीच दुवैजनालाई नागरिक सम्मानका साथै 10 लाख रूपियाँ प्रदान गर्न लागि समारोह समितिका संयोजक विनोद बस्नेतले जानकारी दिनुभयो।
रामेछापमा 2 दिनदेखि विद्युत सेवा अवरूद्ध हुँदा उपभोक्ता मारमा परेका छन्। नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण विद्युत सेवा अवरूद्ध हुँदा रामेछापका सबै रेडियो र दैनिक पत्रिका पूर्ण रूपमा बन्द भएका छन्। विद्युत अभावकै कारण तामाकोशी नदीको पानी लिफ्ट गरेर रिजर्भ ट्याङ्कीमा संकलन गर्न नसकिएकाले खानेपानीको पनि हाहाकार भएको छ। विद्युत प्राधिकरणले भने विद्युत कहाँ बिग्रिएको भन्ने पत्ता लगाउन नसकिएको जनाएको छ।
खोटाङको सुखाग्रस्त घोषे क्षेत्रमा जमिन छेडेर पानी तान्ने योजना अघि बढाइएको छ। हलेसी क्षेत्रमा दुधकोशीको पानी लिफ्ट गर्नका लागि शुरू गरिएको वृहत खानेपानी पम्पिङ योजनाको सहायक योजनाका रूपमा महादेव स्थान र बोझेमा जमिनबाट छेडेर पानी निकाल्ने प्रयास गरिएको हो। दुई ठाउँमा बोरिङ गर्नका लागि खानेपानी विभाग मार्फत आएका कन्सल्टेन्सीले सर्वे गरिसकेको खोटाङ वृहत पम्पिङ खानेपानी योजना तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताउनुभयो।
64 तोला सुन चोरीमा संलग्न भएको आरोपमा एक प्रहरी सहित 6 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनका अजय गुरूङ काभ्रेका सुभाष खरेल लाप्साङ लामा र सुन्दर तामाङ धादिङका राजकुमार तामाङ र ललितपुरका क्षितिज तामाङ रहेका छन्। चोरीमा संलग्न बलबहादुर मगर नवीन ढकाल र हर्कबहादुर तामाङ फरार रहेको प्रहरीले जनाएको छ। उनीहरू भारत कोलकाताका शिवप्रसाद माइटीको न्यू रोडमा रहेको सुन पसलबाट 64 तोला सुन चोरेर भागेका थिए।
आज अटिजम रोगका बारेमा सचेतना फैलाउने सम्बन्धी अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ। बौद्धिक अपाङ्गता अन्तर्गत पर्ने अटिजमका बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड़ दिँदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक अप्रेल 2 तारीकमा यो दिवस मनाउने गरिन्छ। यस्तै आज 60 राष्ट्रिय सहकारी दिवस दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नाराका साथ मनाइएको छ। 2013 साल चैत 20 गते चितवनमा बखानपुर ऋण सहकारी संस्था खुलेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ। अहिले नेपालमा झण्डै 37,000 सहकारी संस्था दर्ता गरिएको छ।
हप्ताको पहिलो दिन आज कारोबार भएका सबैजसो शेयरको भाव बढेपछि शेयर बजार निर्धारित समयभन्दा 1.5 घण्टा अघि नै बन्द भएको छ। शेयरको भाव बढेपछि नेप्से परिसूचक पनि 5% भन्दा धेरैले बढेकोले दिउँसो 1:30 बजे दोस्रो सर्किट ब्रेक लगाएर कारोबार बन्द गर्नुपरेको हो। आज 20 बीमा कम्पनीको शेयर भाव 10% को हाराहारीमा बढेको छ।
काठमाडौँको भ्रिकुटी मण्डमा चार दिनसम्म चलेको पुष्प प्रदर्शनी सम्बन्धी अन्तर्राष्ट्रिय फ्लोरा एक्सपो आज सकिएको छ। कृषि विकास मन्त्रालय र फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल फ्यानको आयोजनामा भएको एक्सपोमा 73 लाख रूपियाँ भन्दा धेरैको कारोबार भएको आयोजकले जनाएको छ।
मेरो पनि भन्नु छ।
डोटीमा पेट्रोल पम्पमा आगलागी भएको खबर उज्यालो अनलाइनमा पढेर जोन थेगिमले फेसबुकमा लेख्नु भएको छ, यो घटनाले आगलागीको प्रकृति अनुसार नियन्त्रण गर्ने ज्ञानको अभाव छ भन्ने देखियो, किनकि डिजेलमा आगो लाग्दा पानी हाल्यो भने निभ्दैन झनै बढ्छ, त्यसैले पानीको प्रयोग गरेर निभाउन सकिँदैन, त्यसको लागि ग्यासको प्रयोग गर्नु उचित हुन्छ।
श्रम समितिले घरेलु कामदार पठाउन बन्द गरेर दलाललाई देश निकाला गर्न सरकारलाई निर्देशन दिएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा रिदम किरातीले लेख्नु भएको छ। राम्रो कुरा आयो तर कार्यवाहीको कुरा अलिक राम्रो भएन। देश निकाला गरेर पनि तिनीहरूले अन्तै बसेर सोझा चेलीलाई सामाजिक सञ्जाल मार्फत इण्डिया बोलाए भने त रोटो मिठो मानेर जालान् नि त नेपाली चेलीहरू।
खोटाङको राखा बाङदेलका नमराजले फेसबुकमै लेख्नु भएको छ, बोलेर मात्रै होइन सक्छौ भने गरेर देखाउन जरुरी छ घरेलु महिला कामदारको लागि।
अनि जुम्लाका पृथ्वी जङ्गमाल हाम्रो आइभीआरमा भन्नुहुन्छ,
जुम्ला जिल्लाका पुराना काठी फूल छाकेपछि जुम्लाका सिन्जाका जनता धर्म संकटमा परेका छन्। खिजारी जनता मात्र नभई अध्ययन गर्ने विद्यार्थी लगायत विभिन्न कार्यालयका कर्मचारी पनि धर्म संकटमा पर्ने गरेका छन्। पानीको बहाव बढेर टापुको वरिपरिबाट बग्ने गर्दछ, जहाँ सरकारी कार्यालय अन्तर्गत इलाका स्वास्थ्य चौकी, इलाका पशु सेवा कार्यालय, इलाका कृषि सेवा कार्यालय र कनका सुन्दरी गाउँ विकास समितिको भवन मात्र नभई श्री कालिका निनो माध्यमिक विद्यालयको भवन जस्ता सरकारी कार्यालय त्यस टापुमा रहेका छन्। करिब एक दिनमा 101 जनाको आवत र जावत हुने गर्ने गर्दछ। यस्तो अवस्थामा पुग्दा पनि कुनै सम्बन्धित निकायले चासो नदेखाएपछि खुकुरीको चोट अचानक सहे जस्तै जुम्लीवासीले यो समस्या झेल्दै आएका छन्।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र सञ्जिता देवकोटा। भर्खरै प्राप्त जानकारी अनुसार निर्वाचन आयोगमा धरनामा बसेका बेला पक्राउ परेका नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टरालाई प्रहरीले जबरजस्ती नेपाल पुलिस क्लबबाट बाहिर निकालेको छ। प्रहरीले दमन गरेको भन्दै डाक्टर बाबुराम भट्टराईले अघि साँझ रिहा हुन मान्नु भएको थिएन।
नेपाल दर्पणमा अब विदेशको खबर। दक्षिण अमेरिकी देश कोलम्बियामा बाढ़ी पहिरोमा परेर अहिलेसम्म 254 जनाको ज्यान गएको छ। सेनाले निकालेको विज्ञप्ति अनुसार बाढ़ी पहिरोमा परि 400 जना घाइते भएका छन्, 200 जना अझै हराइरहेका छन्। बाढ़ीमा हराइरहेकाको खोजी तथा उद्धारको काम भइरहेको सुरक्षाकर्मीले बताएका छन्। उद्धारका लागि 1100 भन्दा धेरै सुरक्षाकर्मी खटाइएको छ। रातभरिको वर्षापछि नदीमा पानीको बहाव उच्च भएको र बाँधहरू फुटेको खबरमा उल्लेख छ। बाढ़ी पहिरोका कारण कोलम्बियाको पुटुमायो प्रान्तका धेरै घरमा क्षति पुगेको रेडक्रसले जनाएको छ। प्रभावित क्षेत्रमा राष्ट्रिय आपतकाल पनि घोषणा गरिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। झापा 11 इलाममा चलिरहेको माई भ्याली गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। टाइब्रेकरमा आज रूपन्देही 11 4-3 हराउँदै झापाले अन्तिम चारमा स्थान बनाएको हो। निर्धारित र थप गरिएको समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। प्रतियोगितामा भोलि मनाङ मर्स्याङदी र नेपाल पुलिसले खेल्नेछन्।
र नेपाल भलिबल संघ र राष्ट्रिय वाणिज्य ब्याङ्क बीच ऐतिहासिक प्रायोजन सम्झौता भएको छ। आज भएको सम्झौता अनुसार राष्ट्रिय वाणिज्य ब्याङ्कले मुख्य प्रायोजकका रूपमा आगामी 2 वर्षका लागि नेपाल भलिबल संघलाई 20 लाख रूपियाँ सहयोग गर्नेछ। भलिबल खेलमा यो नै अहिलेसम्मको सबैभन्दा ठूलो सम्झौता हो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
निर्वाचन आयोगले मतदाताको नामावली टुङ्गो लगायो, 1,40,00,000 भन्दा धेरै मतदाता परिचय पत्र छाप्ने काम शुरू हुँदै।
खाडीका देशमा घरेलु महिला कामदार नपठाउन सरकारलाई संसदीय समितिको निर्देशन, सम्बन्धित देशले ठोस कानून बनाएर नेपालसँग श्रम सम्झौता गर्नुपर्नेमा जोड़।
नलसिंहगाड जलविद्युत आयोजनामा 27 करोड़ रूपियाँ भ्रष्टाचार भएको भन्दै 6 जना विरूद्ध अख्तियार परिवारको मुद्दा, बुढी गण्डकीको 70% डुबान क्षेत्रका बासिन्दालाई तत्काल मुआवजा वितरणको तयारी,
कोलम्बियामा बाढी पहिरोमा परेर 254 जनाको ज्यान गयो, 200 जना बेपत्ता, उद्धार कार्य चल्दै,
र रूपन्देहीलाई हराउँदै झापा इलाममा चलिरहेको माई भ्याली गोल्ड कप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै अर्जुन पोखरेल र मोहन पौडेल पनि बिदा हुन्छ। नमस्कार।